Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै विभिन्न ठाउँमा आन्दोलन चर्कियो। धनकुटामा अनिश्चितकालीन कर्फ्यू, दाङ र डोटी बन्द।
सबैलाई समन्वय गरेर अघि बढ्ने छ नम्बर प्रदेश प्रमुखमा सिफारिस खनालको प्रतिबद्धता। प्रदेशको समृद्धिको लागि सहकार्यमा जोड।
प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया सुरु। केन्द्र सरकारभन्दा पहिले प्रदेश सरकार गठन हुने।
र 28 फुटबल प्रतियोगिताको उपाधिका लागि आर्मी र पुलिस भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै विभिन्न ठाउँमा आन्दोलन चर्केको छ। सरकारले 5 प्रदेशको अस्थायी राजधानी रूपन्देहीलाई तोकेपछि दाङवासी आक्रोशित भएका छन्। आन्दोलनकारीहरूले हिजोदेखि अनिश्चितकालीन आम हडताल गर्दै सरकारी कार्यालयमा काम गर्न नदिने घोषणा गरेका छन्। उनीहरूले हडताल र अस्पताल र एम्बुलेन्स बाहेक सबै सेवा बन्द गर्न्याउने दावी समेत गरेका छन्। दाङको घोराई, तुलसीपुर, लमही क्षेत्रका यातायात, बजार, कल कारखाना, शैक्षिक संस्था केही पनि चल्न दिएको छैन। सरकारले प्रदेश नम्बर 7 अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरी बीच रोटीमा झडप पनि भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले 5 सेल अश्रु ग्यास समेत प्रहार गरेको छ। क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला समेत जलाउने क्रममा झडप भएको थियो। प्रदर्शनकारीले देउवाको जलिरहेको पुतला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको छ। प्रहरीले प्रदर्शनकारीहरूले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो जलाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको बताएको छ।
यता धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। प्रदेश नम्बर 1 राजधानी धनकुटा हुनुपर्ने माग सहित सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुदीप राज भण्डारीले जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको बताउनुभयो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठीचार्ज समेत गरेको छ। आन्दोलनको क्रममा भएको झडपमा 3 घाइते भएका छन्।
निर्वाचन आयोगले प्रदेश सभातर्फका समानुपातिक सांसदको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ। राष्ट्रिय सभा निर्वाचनपछि मात्र प्रतिनिधि सभाको परिणाम सार्वजनिक हुने भएकाले प्रधानमन्त्री चयन हुनु अघि नै प्रदेश सरकारको मुख्यमन्त्री चयन हुने विज्ञहरूले बताएका छन्। अब प्रदेश सभा र प्रदेश सरकार दुवैको गठन प्रक्रिया फटाफट अघि बढ्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। आयोगले प्रदेश सभाको समानुपातिक परिणाम पनि सार्वजनिक गरेकाले प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 मुख्यमन्त्री नियुक्ति हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार 3 सातै प्रदेशका मुख्यमन्त्री चयन भइसक्नेछन्। उनीहरूले त्यसको 30 प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। राष्ट्रिय सभा निर्वाचन प्रक्रिया र त्यसपछि मात्र प्रतिनिधि सभाको समानुपातिक सिट वितरण गर्ने निर्वाचन आयोगको कार्यतालिकाका कारण मुलुकले प्रधानमन्त्री पाउन भने अझै कम्तीमा 1.5 कुर्नुपर्नेछ। दलहरू अब राष्ट्रिय सभा निर्वाचनसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख चयनमा केन्द्रित हुने बताइएको छ।
यसै गरी राष्ट्रिय सभा निर्वाचन र प्रदेश संसदको अधिवेशन सँगसँगै हुने भएको छ। राष्ट्रिय सभा माघ 24 निर्वाचन हुनेछ भने प्रदेश संसदको अधिवेशन माघ 23 बोलाइसक्नुपर्नेछ। प्रदेश सांसदहरूले आफ्नो प्रदेशमै राष्ट्रिय सभाका सदस्यहरूलाई मतदान गर्नुपर्ने भएकाले शपथ ग्रहण पहिलो बैठकमा भाग लिएर उनीहरू राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुनेछन्। प्रदेशको संसद अधिवेशन बसेको 15 सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ। मुख्यमन्त्री चयन र सभामुख उपसभामुख चयनपछि 1-2 अघि पछिमा हुने कानुन मन्त्री एक दुई दिनको अघि पछिमा छानिसकिने कानुन मन्त्री यज्ञबहादुर थापाले बताउनुभयो।
सरकारले सातैवटै प्रदेशमा प्रमुखको नियुक्त गरेपछि अब राष्ट्रिय सभा निर्वाचनका साथै सरकार गठनका लागि बाटो खुला भएको छ। नेपाल सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुखले मुख्य गरी प्रदेश सभा सदस्यलाई प्रदेश सरकारबीच समन्वय लगायतका काम गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। यस्तै प्रदेश सरकार नरहेको अवस्थामा भने कार्यकारी अधिकार समेत प्रयोग गर्न पाउने भएका छन्। यसैबीच हामीले प्रदेश नम्बर 6 को प्रमुखमा सिफारिस हुनुभएका दुर्गा केशर खनालसँग कुरा गरेका छौँ। हाम्रा साथी केशव ढकालले उहाँलाई प्रदेश प्रमुख जस्तो गरिमामय पदको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ त भनी सोध्नु भएको छ।
अब यो पहिलो पटकको नियुक्ति भए हुनाले बडा यो नयाँ भए हुनाले के हो र कसो हो यो अत्यन्त जिज्ञासापूर्ण छ, किनभने देशकै लागि नयाँ अभ्यास हो यो। अब हेर्दै जाउँ के हुन्छ,
कसरी आफ्नो भूमिकालाई चाहिँ प्रभावकारी बनाउन सकिन्छ भन्ने के लाग्छ यहाँलाई?
के छ भने प्रभावकारी बनाउनु भन्नाले अब एकलौटी गर्नु पनि हुँदैन, डेमोक्रेसीमा सबैको विचारधाराहरू बुझ्ने होइन सबै पक्षको सहयोग लिने सहमति लिएर अगाडि बढ्ने मेरो केही शैली हुनेछ।
यो चुनौती आउन सक्छन् भन्ने के लाग्छ?
अब चुनौती चाहिँ के छ भने यहाँ अब त्यो त सजिलै त छैन, मैले बुझेको छु, तैपनि आफ्नो तर्फबाट सजिलो गराउने प्रयास मेरो हुनेछ। अब मेरै गोरुको बारे त भने त कहाँ सहयोग मिल्ला, र अरूको पनि सम्मान गर्ने जो प्रवृत्ति छ संस्कारबाट नै अगाडि बढ्नुपर्छ, त्यही सोचेको छु मैले।
भनेको यहाँले सबैलाई समन्वय गरेर जुन पदीय जिम्मेवारी जुन पाउनु भएको छ त्यसलाई कुशलतापूर्वक निभाउँछु
भन्ने यथाशक्य यथाशक्य। अब त्यो पनि हुने कुरामा नहुने कुरामा त सहमत नै हुँदैन होइन, सिस्टमलाई बनाइराख्ने होइन फेयर काम काजलाई सबैलाई फेयर राख्ने सरकारका कागजपत्रदेखि लिएर अनि इकोनोमीलाई फेयर गर्ने सबै कुराहरू त आफ्नो आचरण अनुसार आफ्नो स्वभाव अनुसार गर्ने प्रयास गरिनेछ। अब त्योमा के चुनौती हुन्छ त्यो अब पछिकै समयले बताउनेछ।
अब यहाँ चाहिँ यस क्षेत्रको स्थानीय बासिन्दा भएको हुनालाई यहाँका समस्याहरू, यहाँको भूगोल, यहाँको राजनीतिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराहरू थाहा छ। त्यो हिसाबले यहाँले अब यो प्रदेशमा बन्ने प्रदेश सरकारलाई दिशानिर्देश गर्नका लागि के कस्तो पहल हुनेछ त यहाँको?
ती पहल यहाँको भौगोलिक स्थितिको कुरो हुन्छ होइन, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने कुराहरू हुन्छन्, अब त्यसको विकासका अरू कुराहरू हुन्छन्, अनि एउटा सरकारी तहबाट गर्ने हुन्छ, अर्को जनभावना अनुसार गर्ने कुराहरू हुन्छ। अब यी सबै कुराहरूले समन्वय गरेर अगाडि बढ्नु पर्ला जस्तो मलाई लाग्छ। फेरि अब यहाँ के छ भने अब अलिकति बढी गरिबी छ यो भेगमा होइन, गरिबी पनि छ र अशिक्षा पनि बढी छ अरू 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 क्षेत्रहरूको तुलनामा। त्यसो भएको हुनाले यिनी क्षेत्रहरूलाई बढी अलिक प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्छ कि जस्तो लाग्छ मलाई।
अब जस्तो
कुराहरू भए त्यस्तै शिक्षाको गुणस्तरको विकासका कुराहरू छन्, किनभने विकासको रथ अगाडि हाँक्ने तब सम्भव हुन्छ जब त्यही अनुसारको म्यान पावर हुन्छ होइन, मानव शक्ति सबभन्दा शक्तिशाली हुन्छ, ह्युमेन रिसोर्स नै सबभन्दा प्रभावकारी हुन्छ क्या, त्यसले कसरी अगाडि बढाउन सकिन्छ, त्यसले मजबुत कसरी बनाउन सकिन्छ, यही कुरा हो उसमा सोच्नुपर्ने कुराहरू।
प्राकृतिक स्रोत र साधनले अत्यन्त धनी हुँदाहुँदै पनि अहिले अत्यन्त बढी गरिबी भएको प्रदेशमा रहेको छ यो प्रदेश, यहाँको प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न त्यसलाई त्यसबाट आय स्रोत बढाउने कुराहरूमा यहाँको पहल
के? त्यो त प्रश्न नै देखिएको छ के गर्नुपर्छ भन्ने कुरा। जल स्रोत तपाईँले भनिहाल्नु भने जल स्रोत प्रचुर मात्रामा छ होइन, र हामी यहाँ अब यो फरेस्ट रिसोर्सेसहरू पनि छ, माइनिङहरू छ, प्रशस्त छ, अब त्यो विकासको रथलाई अगाडि बढाउनु सबभन्दा ठुलो कुरो त के छ भने त्यो सबैलाई समन्वय गराएर अगाडि बढाउने भन्ने कुरो म्यान पावरको कुरो हो क्या, म्यान पावर नै सबैभन्दा महत्त्वपूर्ण पक्ष छ।
अब यहाँनिर अलिकति संविधान त हेर्दा पनि पछि नियुक्त हुने प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुखका बिचमा केही यता कता कतै टसल आउँछ कि आफ्नो अधिकारका लागि दुवै तर्फबाट पहल हुँदा कतै टसल हुन्छ कि भन्ने खालका हरेक उसमा गुनासाहरू पनि अहिले आइरहेछन्। यो प्रदेश प्रमुख नयाँ अभ्यास भएको हुनाले पनि यो आउने छैन, यसलाई चाहिँ हामी मिलाएर समन्वय गरेर अघि बढ्छौँ भनेर कसरी प्रतिबद्धता जनाउन सक्नुहुन्छ यहाँले?
त्यो नहोस् भन्ने त धारणा छ नि, त्यो नहोस् भन्ने इच्छा छ, त्यो हुने कुरो राम्रो पनि होइन, टसल हुनु राम्रो कुरो होइन। टसलले के गर्छ भने यता विकासलाई बाधा पार्छ, इकोनोमीको विकासलाई बाधा पार्छ, दैनिक कामकाजमा गभर्मेन्टको कामकाज हुन्छ, प्रशासनको कामकाज हुन्छ, अनि निकायहरूको कामकाजहरू हुन्छ, सबैमा बाधा अडचन पर्छ। सबै कुरा बुझेर समन्वयात्मक रूपमा सबै मिलेर अगाडि बढ्ने भन्ने कुरो हो। अब मेरो समझदारी त तसल हुने त अब त्यसो भने नेपालको राजनीतिमा अलिकति वास्तविकता भन्दा यो राजनीतिक कुराहरूलाई बढी प्रायोरिटी दिने अहिले होइन, सुरुवातदेखि हाम्रो डेमोक्रेसीको सूत्रपातदेखि नै त्यो एउटा दुष्प्रचलन भनौँ न त्यसलाई, अब त्यो छ, अब त्यसलाई त अब सम्झाउनु पर्छ, सबैले बुझ्नु प्रयास गर्नुपर्छ।
अब खास गरी प्रदेशमा प्रदेश सरकार क्रियाशील नभएको अवस्थामा अथवा सङ्घीय शासन लागू भएको अवस्थामा प्रदेश प्रमुखको भूमिका बढी सक्रिय हुने देखिन्छ हाम्रो संवैधानिक व्यवस्था अनुसार पनि। यसलाई पनि
फेडरल कन्ट्रीमा जहाँ पनि त्यसै हो, अब डेमोक्रेसीमा पनि हो, के छ भने अब यदि
यसलाई चाहिँ यहाँले कुशलतापूर्वक
सरकार जनप्रतिनिधिहरूको जनप्रतिनिधिहरूबाट संगठित गभर्मेन्ट र त्यस र अनि त्यसले गर्नुपर्ने भूमिका प्रभावहीन भए, अनियमितता भए, अकर्मण्यता भयो भने त संविधानले पनि केही बाटो देखाएको छ नि, संवैधानिक बाटो अवलम्बन गर्नुपर्छ। मैले व्यक्तिगत भन्दा पनि आफ्नो विचार भन्दा पनि व्यक्तिगत विचारले भन्दा संवैधानिक व्यवस्था के छ त्यसलाई अवलम्बन गरेर जाने भन्दा अर्को उपाय हुँदैन कि जस्तो लाग्छ। सकभर म सोच्छु त्यस्तो नहोला।
हस्, यहाँले कुशलतापूर्वक जिम्मेवारी निभाउनु नै छ, सुर्खेती जनताको मात्र होइन यस प्रदेशकै एउटा शान मान मर्यादा बढाउनु नै छ भन्ने अपेक्षा गर्दै समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँको पनि सहयोगको, यहाँको धन राज्यको चौथो अङ्गको रूपमा यहाँको सहयोगको पनि म त्यतिकै अपेक्षा गर्छु र मेरा भावनाहरू पब्लिक गराउने प्रयास गर्नुभएको म धेरै धन्यवाद दिन्छु।
उहाँ हुनुहुन्थ्यो प्रदेश समर छका प्रमुख दुर्गा किशोर खनाल भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरेफेरसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन दिन हामीले सरकारलाई प्रदेशको अस्थायी राजधानी तोकेसँगै विभिन्न ठाउँमा आन्दोलन चर्कियो, धनकुटामा अनिश्चितकालीन कर्फ्यू, दाङ र डुटी बन्द, सबैलाई समन्वय गरेर अघि बढ्ने छ नम्बर प्रदेश प्रमुखमा सिफारिस खनालको प्रतिबद्धता, प्रदेशको समृद्धिका लागि सहकार्यमा जोड लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगरमा हिजोदेखि फिस्टुला शिविर सुरु भएको छ। साइनिङ अस्पताल आइएनएफ सुर्खेत र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आयोजनामा 15 दिनसम्म शिविर सुरु भएको हो। एक कार्यक्रमका बीच मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डमर खड्गा र डाक्टर शेरलीले शिविरको सुरुवात गर्नुभएको हो। दुई हप्तासम्म सञ्चालन हुने शिविरमा 30 बिरामीको शल्यक्रिया गर्ने अस्पतालले लक्ष्य लिएको छ। सुर्खेतमा सञ्चालन हुन लागेको यो शिविरमा शिविर 10 पटक भएको जनाइएको छ। अहिलेसम्म करिब 200 भन्दा बढी बिरामीले शल्यक्रिया गरिसकेको जनाइएको छ। क्षेत्रीय अस्पतालका निमित्त प्रमुख डाक्टर खड्गाले आइएनएफको सहयोगमा वर्षेनी हुने शिविरबाट फिस्टुलाबाट प्रभावित र अति विपन्न बिरामीहरूले प्रत्यक्ष लाभ लिइरहेको बताउनुभयो। डाक्टर शेरलीले सबैलाई सहयोगको लागि धन्यवाद दिँदै अझै सहकारीलाई अस्पतालको रूपमा विकास गर्न लागिएको बताउनु भएको छ। शल्यक्रिया कुनै पनि शुल्क नलाग्ने आइएनएफ प्रशासन तथा वित्त प्रमुख नारायण खड्गाले बताउनुभयो। अस्पताल परिसरभित्रै फिस्टुला उपचार केन्द्र निर्माण भएको र आगामी फागुन महिनादेखि सेवा सुरु हुने उहाँले जानकारी दिनुभयो। अस्पताल सञ्चालनमा आएपछि वर्षेनी हुने शिविर हट्नेछ भने अस्पतालबाट जति समय जति बेला पनि सेवा प्रदान गरिने उहाँले बताउनुभयो। अहिले उपचारका लागि शिविरमा 10 बिरामी सुर्खेत आइसकेका छन् भने 41 बिरामीले सम्पर्कमा रहेको जनाएको छ। बिरामी थोरै भए पनि जटिल प्रकारको रोग भएकाले शिविरले पिसाब चुहिने महिलाहरूको उपचार सहयोग पुग्ने जनाइएको छ। शिविरमा आउने बिरामी र एकजना बिरामी कुरुवालाई समेत आउने जाने खाने खर्च उपलब्ध गराइने आइएनएफले जनाएको छ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत उमा महाप्रसाद अधिकारीले प्रक्रियागत जटिलता र स्रोत व्यवस्थापनको अभावमा जनअपेक्षा अनुसार गतिमा काम गर्न नसकेको बताउनु भएको छ। माथिल्लो कर्णाली जलविद्युत आयोजना र प्रभावित जिल्लाका विषयमा दैलेखका पत्रकारका लागि 2 तालिमको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम नियमन गरिरहेको उहाँको भनाइ छ। कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज नेउपानेले तालिमले माथिल्लो कर्णाली जलविद्युत आयोजना र ठूला विकास निर्माण आयोजनाका बारेमा समाचार संकलन उत्पादन र प्रकाशन तथा प्रसारणका लागि प्राविधिक ज्ञान बढाउनेमा विश्वास व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसीले पत्रकारका लागि जलविद्युत जस्तो प्राविधिक विषयमा ज्ञान क्षमता बढाउन तालिम व्यवस्थापन गरिएको बताउनु भएको छ। दैलेखमा निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजना मध्य पहाडी राजमार्ग लगायतका नेपाल लगानी बोर्डले ठूला आयोजना सञ्चालन गर्ने प्रक्रिया विधि स्रोतको खोजी र यसको प्रभावकारिताका विषयमा जिल्लाका पत्रकारलाई अभिमुखीकरण गर्ने कार्यक्रम राखिएको बताएको छ।
वैदेशिक रोजगारमा जानेहरूका लागि अब नेपालगञ्जमा नियमित अभिमुखीकरण गरिने भएको छ। नेपाल सरकारले विकेन्द्रीकरण नीति अनुसार अभिमुखीकरण गर्ने संस्थाहरूले नेपालगञ्जमा खुलेपछि यस्तो सम्भव भएको हो। सरकारले काठमाडौँ बाहिर तालिम सञ्चालन गर्ने अनुमति दिएपछि नेपालगञ्जमा चारवटा संस्था स्थापना भएका छन्। यी संस्थाहरूले मध्यपश्चिमका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरूलाई अभिमुखीकरण गर्न श्रम कार्यालय नेपालगञ्जले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरूको नाम सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेद्वारको नाम सार्वजनिक गरेको हो। सरकारले प्रदेशसभाको नियुक्ति गरेसँगै आयोगले समानुपातिक तर्फको निर्वाचन परिणाम पनि सार्वजनिक गरेको हो।
नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेतृत्वको आलोचना भएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी समीक्षाका लागि छिट्टै बैठक बोलाउन आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गर्नुभएको छ। बैठकमा बोल्ने अधिकांशले चुनावी समीक्षा गर्दै नेतृत्वको चर्को आलोचना गरिरहेका छन्। बैठकमा अर्जुन नरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छाया सभापति मान्नुपर्ने अवस्था आएको बताउनुभयो। केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापतिमाथि नै शङ्का छ भनेपछि देउबाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाई बोल्न समय दिनुभएको थियो। त्यस्तै प्रदीप पौडीले केन्द्रीय समितिबाट भएका निर्णयहरूलाई नेताहरूले पालना नगर्ने गरेको र सबै काम विधि विपरीत भएको भन्दै जिम्मेवारी नलिने बताउनु भएको छ। चन्द्र भण्डारीले पार्टी नेतृत्वको राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाउनुभयो। नेता नवीन्द्र राज जोशीले विधान विपरीत गठन भएको संसदीय समिति र कार्य सम्पादन समिति भङ्ग गर्न माग गर्नुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। क्यान्सर रोगीको संख्या र उनीहरूको स्थिति थाहा पाउन सरकारले उनीहरूको तथ्याङ्क संकलन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद मार्फत पहिलो पटक जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता प्रणालीको सुरु गरेको हो। सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याङ्क रहेको छैन। पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याङ्क सङ्कलन कार्यको सुरु हुने र त्यसपछि मात्रै सातवटै प्रदेशका 77 जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना सङ्कलन गरिने परिषदका अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनी कुमार झाले बताउनुभयो। क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिने भएको छ। यस्तै कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिए नलिएको लगायतका विषयमा समेत सूचना सङ्कलन गरिने भएको छ। क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै बसेका बिरामीको संख्या समेत यकिन गरिने भएको छ। पछिल्लो समयमा नेपालमा खास गरी महिलाको पाठेघर र स्तन रगत हड्डी जस्ता अङ्गको क्यान्सर रोगी बढ्दै गएको सरकारी तथ्याङ्क रहेको छ। सरकारले मुटु, मृगौला, क्यान्सर लगायतका रोगका उपचार गर्न 1,00,000 आर्थिक सहयोग दिँदै आएको छ भने त्यस्ता बिरामीका लागि मासिक 5,000 थप दिने तयारी समेत थालेको छ।
सरकारी वार्ता टोली र नेपाल नर्सिङ सङ्घबीच 11 बुधे सहमति भएपछि नर्सहरूको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयमा करिब आधा घण्टा चलेको वार्तामा सङ्घले अघि सारेका सबै माग पूरा गर्न मन्त्रालय सहमति भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषदका अध्यक्ष जानकी केसीले बताउनुभयो। मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट निकालिएका 2 नर्सलाई 3 महिनासम्मका लागि पुनर्बहाली गर्ने, उनीहरूलाई साउन यताको तलब 75% रकम दिने र अर्की एकजना नर्सलाई करारमा नियुक्त गर्ने सहमति भएको उहाँले बताउनुभयो। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा नेपाल नर्सिङ संघका तर्फबाट कार्यवाहक अध्यक्ष गङ्गा थापा सहितको टोलीले छलफल गरेको थियो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। काजाखस्तानको उत्तरी पश्चिमी इर्गिग क्षेत्रमा गुडिरहेको बसमा आगलागी हुँदा कम्तीमा 52 जनाको ज्यान गएको छ। आगलागीमा परेर अरू 5 जना भने भागेर बाँच्न सफल भएका छन्। 2200 किलोमिटरको समारा सिस्केट रोडमा काम गर्न जाने उज्बेक आप्रवासी श्रमिकले बढी प्रयोग गर्दै आएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।
भेरी खबरको अन्तिममा अब लागौँ केही खेल खबर। विभागीय टोली नेपाल आर्मी र पुलिस क्लब दाङमा जारी राखेपा च्याम्पियनसिप अन्तर्गत 28 फुटबल पुरुष फुटबलको उपाधिको लागि भिड्ने भएका छन्। दुवैले सेमिफाइनल खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्। घोराईस्थित भरतपुर मैदानमा भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई 2-1 अन्तरले हरायो। यस्तै तुलसीपुरस्थित अरण्यको खेल मैदानमा अर्को सेमिफाइनलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपिएफलाई 2-1 अन्तरले नै पराजित गर्यो। आर्मी र पुलिस बीचको फाइनल खेल भोलि हुनेछ।
र कैलाली जिल्ला फुटबल सङ्घको नेतृत्व 16 वर्षपछि फेरिएको छ। निवर्तमान अध्यक्ष प्रकाश विष्टले 16 वर्षसम्म अध्यक्ष सम्हालेपछि धनगढीमा भएको 7 अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। महित शाहको अध्यक्षतामा 19 सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ। समितिको उपाध्यक्षमा अनिल मल्ल, सुरेश हमाल, राघवेन्द्र कार्की, महासचिवमा ओम प्याकुरेल, कोषाध्यक्षमा रामदत्त भट्ट, सचिवमा कुमार बहादुर शाह चयन हुनुभएको छ। हाम्रो गोल महिला हिंसा विरुद्धको बोल भन्ने मूल नाराका साथ कैलाली जिल्ला फुटबल सङ्घ धनगढीले आफ्नो 7 साधारण सभा एवं जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै विभिन्न ठाउँमा आन्दोलन चर्कियो। धनकुटामा अनिश्चितकालीन कर्फ्यू, दाङ र डोटी बन्द।
सबैलाई समन्वय गरेर अघि बढ्ने 6 नम्बर प्रदेश प्रमुखमा सिफारिस खनालको प्रतिबद्धता। प्रदेशको समृद्धिको लागि सहकार्यमा जोड।
प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया सुरु। केन्द्र सरकार भन्दा पहिले प्रदेश सरकार गठन हुने।
र 28 फुटबल प्रतियोगिताको उपाधिको लागि आर्मी र पुलिस भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।